यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। सुरुमा प्रमुख समाचार। संवैधानिक परिषद सम्बन्धी अध्यादेश र संसदको विशेष अधिवेशन मागको प्रक्रिया दुवै फिर्ता गर्ने सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिको निर्णय। संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन नेपाली कांग्रेसको माग। नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर 95% नाग्यो। कोरोना संक्रमितका लागि प्लाज्मा दान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। कोरोनाका कारण ऋण तिर्न नसक्ने उद्योगी व्यवसायलाई चालू आर्थिक वर्षभित्र कालो सूचीमा नराख्न राष्ट्र ब्याङ्कद्वारा ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन। र चन्द्रमाको सतहबाट 2 किलोग्राम माटो र ढुङ्गाको नमूना लिएर चिनिया यान पृथ्वीमा सुरक्षित अवतरण। समाचार अब विस्तारमा। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिको हिजो बसेको बैठकले सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने र संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागि आवेदन प्रक्रिया अगाडि नबढ़ाउने निर्णय गरेको छ। बैठकपछि नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले स्थायी कमिटिको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बसेको संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्ति सम्बन्धी कुनै निर्णय नभएको जानकारी गराउनु भएको संचारकर्मीहरूलाई जानकारी दिनुभयो। नेकपा प्रवक्ता श्रेष्ठले अब स्थायी कमिटिको अर्को बैठक यही पुष 5 गते बस्ने बताउनुभयो। यसअघि पुष 5 गते बस्ने भनिएको केन्द्रीय कमिटिको बैठक भने पुष 10 गते बस्ने भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। नेपाली कांग्रेसले तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा हिजो बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन माग गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। सरकारले हालै जारी गरेको संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरीत भएको ठहर गर्दै बैठकले तत्काल फिर्ता लिन माग पनि गरेको छ। सरकारले जारी गरेको अध्यादेश तथा अन्य समसामयिक राजनैतिक विषयमा छलफल गर्न यही पौष 3 गते संसदीय दलको बैठक बोलाउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो। बैठकले उखु किसानको माग सुनवाई गरी किसानलाई तत्काल बकेउता रकम भुक्तानी गराउन सरकारका तर्फबाट आवश्यक पहल र समन्वय गर्न समेत माग गरेको छ। कोरोना संक्रमितका लागि मोबाइल एप्स मार्फत प्लाज्मा दान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमितहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले हाम्रो स्वास्थ्य मोबाइल एप्समा प्लाज्मा दान गर्न तथा दानका लागि अनुरोध गर्ने सेवा उपलब्ध गराइएको जानकारी दिनुभएको छ। प्रवक्ता डाक्टर गौतमले विभिन्न सामाजिक सञ्जालहरूमा प्लाज्मा दानका लागि अनुरोध भइरहेकाले संक्रमित भई पूर्ण निको भएकाहरूले प्लाज्मा दान गर्न सक्ने र सक्रिय संक्रमितहरूले प्लाज्मा दान गर्न अनुरोधका लागि एप्सको सहयोग लिन सकिने बताउनुभयो। कोरोना संक्रमण देखा परेपछि 14 दिनसम्म आइसोलेसनमा बसेका व्यक्तिले लक्षण नदेखिएमा पुनः परीक्षण गर्न नपर्ने पनि डाक्टर गौतमले बताउनुभयो। संक्रमणको लक्षण देखिए चिकित्सकको सल्लाह अनुसार उपचार सेवा लिई संक्रमण फैलनबाट रोक्न तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई संक्रमित हुनबाट बचाउन पनि मन्त्रालयले अनुरोध गरेको छ। यसैबीच कोरोना भाइरसको संक्रमणबाट हिजो देशभर 847 जना निको भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 2,39,416 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तथ्याङ्क अनुसार हालसम्म संक्रमण मुक्त हुनेको दर 95.4% रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दिनुहुन्छ। अब एकैछिन विज्ञापन।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। कोरोनाका कारण ऋण तिर्न नसक्ने उद्योगी तथा व्यवसायीलाई चालू आर्थिक वर्षभित्र कालो सूचीमा नराख्न राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले हिजो छलफल गरेका छन्। महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहितको प्रतिनिधिमण्डलले नयाँ नेतृत्वले COVID-19 संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रबाट सुझाव दिइने बताउनुभयो। त्यस अवसरमा सभापति देउवालले महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ समूह सफल हुने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै महासंघका नवनिर्वाचित पदाधिकारीले हिजै नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेट गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले मन्त्रालय मातहतका विकास समितिलाई दुई महिनाभित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिनुभएको छ। फ्रान्स सरकारले राष्ट्रिय ध्वजाबाग नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको एयरबस जहाजको उडानका लागि प्राविधिक सहयोग गर्न चासो देखाएको छ। सरकारले उहु किसानको माग सम्बोधन गर्न छलफलका लागि बोलाए पनि किसानले वार्ता अस्वीकार गरेका छन्। चिनी उद्योगबाट बाँकी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिन सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको भन्दै उनीहरूले वार्ता अस्वीकार गरेका हुन्। उखु किसान संघर्ष समिति सर्लाईका संरक्षक राकेश मिश्रले आफूहरू वार्ताको विरोधी नभएको र किसानले पाउनुपर्ने रकम भुक्तानी हुने बित्तिकै घर फर्कन तयार रहेको बताउनुभयो। भारतीय बजारमा अलैंचीको अभाव भएपछि नेपालबाट निकासी हुने अलैंचीको भाव बढ्ने देखिएको छ। भारतका मुख्य अलैंची उत्पादन हुने क्षेत्रमा अलैंची मासिन थालेको छ। ती क्षेत्रमा अलैंचीको उत्पादन कम भएपछि नेपाली अलैंचीको माग उच्च भएको हो। पछिल्लो समय भारतीय व्यवसायी समेत अलैंची किन्न नेपाल आउन थालेका छन्। विगतका वर्षमा भारत नै पुर्याउँदा पनि बेच्न गाह्रो हुने अलैंची नेपालमै व्यवसायी आएपछि अलैंचीको भाव बढ्ने सम्भावना रहेको व्यवसायीहरूले बताएका छन्। अब के अन्तर्राष्ट्रिय समाचार। चीनको एउटा यानले चन्द्रमाबाट माटो र ढुङ्गाको नमूना लिएर फर्किएको छ। गत मक्सिरको दोस्रो साता चीनले चन्द्रमामा पठाएको चाङ ई फाइभ यानले चन्द्रमाको सतहमा रहेको करिब 2 किलोग्राम माटो र ढुङ्गा लिएर फर्किएको हो। दक्षिण चीनको बेनजाङ स्थित स्टेशनबाट पठाइएको यानले हिजो मंगोलियामा सफल अवतरण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। चीनले पछिल्लो सफलताप्रति सन्तोष व्यक्त गरेको छ भने अमेरिकी वैज्ञानिक संस्थाहरूले बधाई ज्ञापन गरेका छन्। यसअघि सन् 1976 रसियाको यान लुना 24 200 ग्राम माटो लिएर चन्द्रमाबाट उत्रिएको थियो। विश्वभर गत 24 घण्टामा 7,08,900 भन्दा बढ़ी कोरोना भाइरसका संक्रमित थपिएका छन्। अमेरिकामा मात्र गत 24 घण्टामा 2,39,700 बढ़ी संक्रमित थपिएका छन्। अमेरिकामा केही समय यता संक्रमितको संख्या निरन्तर बढ़िरहेको छ। अब मौसम, आज प्रदेश एक र गण्डकी प्रदेशमा आंशिक बदली हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संवैधानिक परिषद सम्बन्धी अध्यादेश र संसदको विशेष अधिवेशन मागको प्रक्रिया दुवै फिर्ता गर्ने सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिको निर्णय, संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन नेपाली कांग्रेसको माग, नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर 95% नाग्यो, कोरोना संक्रमितका लागि प्लाज्मा दान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह, कोरोनाका कारण ऋण तिर्न नसक्ने उद्योगी व्यवसायीलाई चालू आर्थिक वर्षभित्र कालो सूचीमा नराख्न राष्ट्र ब्याङ्कद्वारा ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन र चन्द्रमा को सतहबाट 2 किलोग्राम माटो र ढुङ्गाको नमूना लिएर चिनिया यान पृथ्वीमा सुरक्षित अवतरण। यसका साथै बिहान 9 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।